बाइबलमा छ होला सायद। यो एकजना राजा एकदम हाम्रो नेपालमा राम शाहको चौतारी भन्थ्यो, राम शाहको न्याय भन्ने, कता कता गोर्खाको राजा कसैले सुनेको छ? मैले सानो सानोमा इतिहासमा पढेको थिएँ, होइन एकदम न्याय गर्नेमा नाम चलेको होइन। तर एउटा यस्तो कुरा छ, एउटा राजा त्यस्तै रहेछ क्या, एक दिन चाहिँ उसकै छोराले गल्ती गरेपछि अब त उसले न्याय गर्नु पर्यो, अहिलेसम्म त ऊ त एक नम्बरमा छ। अनि त्यो छोराको न्याय गर्ने कुरामा चाहिँ अब सबै मान्छे विचार गर्छ, यसले हेरौँ न अब आज के गर्दो रहेछ। अनि उसले चाहिँ न्याय आसनमा बसेर छोराको लागि न्याय गर्छ, अनि त्यो गल्ती जे गरेको थियो त्यो छोराको गल्तीको लागि चाहिँ एउटा आँखा फुटाउनु पर्ने, त्यो थियो न्याय। राजाले कस्तो न्याय गर्छ थाहा छ? एउटा आँखा फुटाउने न्याय गर्छ, छोराको एउटा आँखा फुटाउनु पर्थ्यो। तर एउटा के हुन्छ भने मान्यता त्यो खालको दण्ड जसले पनि गरिदिनु सक्थ्यो, जस्तो लडाइँमा जानलाई कोही सिपाहीलाई फुर्सद छैन भने उसको सट्टामा अर्को व्यक्ति जान सक्थ्यो, बुझ्नुहुन्छ? त्यसकारण राजाले जब न्यायको सिंहासनबाट बाहिर निस्किन्छ अनि कर्द निकालेर आफ्नो आँखा निकाल्छ, यो एउटा एकदमै भएको कुरा न्यायको भन्नमा। त्यसैले येशु ख्रिस्टको यो न्यायको कुरा जो छ नि, यो इस्टरमा त्यही कथा हो। मानिसहरूको पापको बदलामा जो बलिदान हुनुपर्ने, कष्ट भोग्नुपर्ने, मृत्युसम्म ग्रहण गर्नुपर्ने, उहाँले त्यो पुरा गर्नुभयो, क्षमा त्यसै दिनु भएन। तर त्यो मृत्यु हामी पापीहरूले होइन, तर उहाँको आफ्नो पुत्रमा हालिदिनु भयो, अनि उहाँको पुत्रको बलिदानबाट तपाईँहरू हाम्रो आफ्नो पापको दण्डबाट क्षमा पाउँछौँ। यो क्रिस्चियनको सबभन्दा महत्त्वपूर्ण कुरा हो, कुनै पनि संसारको धर्म सिद्धान्तमा यो छैन। जतिसुकै ठुलो कुरा गरोस् होइन, अब आज आजकल यसको बारेमा धेरै भन्ने मन छैन, तर यो देशमा आधुनिक र के भन्छ सबै कुराहरूको फर्केर गएर अब सनातन कि को नीति त गइरहेछ, के कुरा गरिरहेछ होइन। अनि कतिचोटि म के विचार गर्छु भने मान्छेहरू यो अङ्ग्रेजीमा आइक्यू भन्छ, कसलाई राम्रो आइक्यू भनेको चाहिँ एकदम सिपालु होइन, कस्तो आइक्यू भएको मान्छे भने जस्तो लाग्छ मलाई। तर कुनै कुरा थाहा पाउनलाई त सत्यको ज्ञान हुनु पऱ्यो नि, त्यसको लागि सत्य जान्ने आँखा पनि खोल्नु पर्यो होइन। त्यस कारणले परमेश्वरले जुन खालको प्रेम गर्नुभएको छ, जसरी उद्धारको काम गर्नुभएको छ, एकजना मान्छेले फिलोसफरले भनेको कुरा याद आउँछ मलाई, संसारमा कुनै पनि फिलोसफी त्यति महान छैन जुन चाहिँ येशु ख्रिस्टले हामीलाई प्रेम गरेर आफैलाई बलिदान गर्नु, त्यसलाई जित्ने फिलोसफी, त्यसलाई जित्ने सिद्धान्त कहीँ छैन। त्यसकारण जतिसुकै ठुलो गुणगान गएर पुरानो भनेर भनेको धर्मले मानिसको पापको लागि केही गर्दैन, उसले आफैले कोसिस गरेर बचाउन कोसिस गर्नुपर्छ, अनि सकेन भने आफै पर्छ खाल्टो। त्यही कुरा सुसमाचारमा फरक छ, त्यस कारणले येशुको यो खबरलाई हामी शुभ समाचार भन्छौँ, किनभने त्यहाँनिर चाहिँ परमेश्वर आफै मानिसको दण्डलाई लिनलाई मर्नलाई तयार हुनुहुन्छ, मर्नुहुन्छ, परमेश्वर आफै त्यो मृत्यु लिइदिनुहुन्छ, यो कुनै पनि ठाउँमा छैन। त्यस कारण तपाईँ र म जुन बाटोमा आएका छौँ, तपाईँले फर्केर हेर्नुभयो भने, म फर्केर हेऱ्यो भने 44 वर्ष अगाडि नास्तिक, टोटल्ली पटमूर्ख, घमण्डी, सबैभन्दा बलियो छु भनेर सोच्ने त्यही मेरो अवस्था थियो थियो त्यतिखेर, कसैको कुरा सुन्ने त कहाँ। तर एकजना मान्छेले चाहे जेसुकै परे पनि मलाई छोड्दै छोडे हरेक दिन, त्यतिखेर त्यो मान्छेलाई परमेश्वरले यति अनुग्रह गर्नुभयो कि मेरो लागि त्यो एउटा उदाहरणीय पर्यो, म जस्तो मान्छेलाई पनि उसले कहिले छोडेन, माया गरेर जहिले पनि म जति रिसाउँछु उसलाई पिट्ने पनि विचार गरेको, एक दिन त पर्खेर बस्यो, त्यो दिन आएन मलाई बचाउनु भयो प्रभुले कि उसलाई बचाउनु भयो होइन। तर परमेश्वर त्यो मान्छेद्वारा मसँग मलाई काम गर्दै बुझ्नुहुन्छ, म तपाईँलाई सिधा भनेको मेरो आफ्नो कुरा, मैले कसरी विश्वास गरेँ, अनि म जस्तो मान्छे एउटा ठाउँमा प्रभुले ल्याउनु भयो, ए साँच्चै परमेश्वर हुनुहुन्छ, होइन भने यो मान्छे किन यस्तो छ, ऊ त फेरि एकदम आनन्दित पनि छ होइन। तपाईँ र मेरो जीवन मानिसहरूलाई ख्रिस्ट चिनाउने एउटा ज्योति हुनुपर्छ, त्यही हो गवाही हुने भनेको त्यही हाम्रो वचनबाट घोषणा गर्ने, हाम्रो जीवनबाट प्रदर्शन गर्ने ख्रिस्टका कुराहरू, त्यो सबै उहाँको अनुग्रहमा मात्रै सम्भव छ। त्यस कारणले यो ख्रिस्ट यो इस्टरको कुरा गर्दा, येसुको कुरा गर्दा हामीलाई त आशा छ, हामीलाई जीवन छ, हामीलाई अनन्त छ, हामीलाई भविष्य छ, यो ग्यारेन्टी छ। किनभने यो संसारिक मानिसले भनेको कुराभन्दा फरक छ, परमेश्वरले गरेको कुरा हो। मान्छेले बुझ्दैन प्रियहरू हो, अझ बाइबल विश्वास गर्ने मान्छेलाई एउटा मान्छेले मलाई के भन्न लाग्थ्यो भने के सबै हाम्रो बुद्धि ज्ञान साइन्स विज्ञान सबै चाहिँ तिलाञ्जली तिलाञ्जली भन्ने शब्द थाहा छ मलाई, त्यो सबै बेकार बनाउने अनि यो ख्रिस्ट यो बाइबलको पछि लाग्ने। त्यसो होइन, सबभन्दा विद्वान कुरा, सबभन्दा बुद्धिको कुरा त बाइबलमा छ, किनभने यो परमेश्वरको बुद्धि हो। अनि त्यो मान्छेले मात्र त्यो परमेश्वरको बुद्धि बुझ्छ जसलाई परमेश्वरले उसको समझ खोलिदिनुहुन्छ। तपाईँहरू मेरो समझ खुल्यो भने तपाईँहरू म उस्तै मान्छे बस्दैनौ। त्यही कारण प्रियहरू हो, म भोलि सुन्न चाहन्छु बेथानी अनुग्रह मण्डली हरेक विश्वासीहरू जागृति आएको छ, हरेक हप्ता एकजनाले कमसेकम एकजना नयाँ मान्छे पनि ल्याइराखेका छ। वास्तवमा आज प्रभुले खोजेका कुरा त्यो त्यो त हामीलाई आज्ञा गर्नुभएको छ नि। उहाँले यति ठुलो कष्ट भोगेर स्वर्गको वैभव भोगेर हामीलाई मुक्ति दिन यत्रो गर्नुभयो भने तपाईँहरू म कमसेकम पहिलाका मान्छेहरू मैले कतिजना मान्छेहरूको नाम भन्ने गर्छु, उनीहरूले आफ्नो ज्यानै माया मारेर जानु पर्थ्यो सुसमाचार प्रचार गर्नलाई मिसिनरीको रूपमा अरू देशमा। थुप्रो नामहरू तपाईँलाई म भन्न सक्छु जसले बलिदान भएका थिए, तपाईँ मैले बलिदान पनि हुनु पर्दैन। वास्तवमा हामीले राम्रोसँग कुरा गर्न जाने भने जस्तो मलाई जो मान्छेले गर्यो नि, हुन त मैले पिट्न त खोजेको थिएँ तैपनि पिटेन नि होइन, तर परमेश्वरले चलाउनु भयो र मलाई बदल्नु भयो। तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ, तपाईँको वरिपरि तपाईँको परिवारमा तपाईँको साथीहरूमा छिमेकीमा कति धेरै मान्छे छन् जसले यसुलाई जानेको छैन। मेरो इष्टमित्र धेरै छ, म मौका खोजिरहेको छु, म प्रार्थना गरिरहेको छु उनीहरू ख्रिस्टमा आउनु भनेर। त्यस कारणले आजको कुरामा जानुभन्दा अगाडि मैले धेरै कुराहरू भनिहालेँ अनि धेरै समय पनि जान्छ होला, लेट्स सी। त्यस कारण मसँग त 45 मिनट रहेछ, आज त धेरै टाइम रहेछ क्या हो अनु के अरे हाम्रो रञ्जितले छिटै दिए जस्तो छ, त्यति लामो जान्न म 45 मिनट जान्न होला। त्यसैले तपाईँलाई बाइबलबाट दुई चारवटा कुराहरू म भन्न चाहन्छु। आज मेरो लागि एउटै उद्देश्य, तपाईँभित्र येशूको चाहना, उहाँको इच्छा, उहाँको योजनाप्रति, उहाँले दिएको बलिदानप्रति सानो पनि त्यो चाहना उठेर आयो भने त्यति मैले खोजेको। म परमेश्वरलाई धन्यवाद दिन्छु। सो एक वर्ष अगाडि मैले भनेको एउटा कथा सम्झन्छु म तपाईँलाई, म सोध्न चाहन्छु त्यही कुरा म आज पनि भन्न लाग्छु, एकदमै मनपर्छ मलाई यो कथा। नभन्नुहोस् कसले सम्झिया छ, आई सेयर वान स्टोरी लास्ट विथ लास्ट इयर न अङ्ग्रेजी बुझ्नुहुन्न है, गएको वर्ष यही शनिबार यहीँ उभिएर, गएको वर्ष म यहीँ थिएँ होइन, मैले एउटा सानो उदाहरण दिएको थिएँ परमेश्वरको प्रेमको इस्टरको सन्देशको। कसले सम्झिया छ केको बारेमा, आइम जस्ट टेस्टिङ, कसैलाई सम्झन छ ताकि त्यो दोहोऱ्याउँदाखेरि बोर नलागोस् भनेर हो, तर मैले सुरु गर्ने बित्तिकै सम्झाउनुहुन्छ। मैले एउटा केटा चकचके र उसको आमाको बारेमा बताएको थिएँ, तपाईँले याद छ, अब याद भयो, अब यहाँ सुन्नुहोस्। येशु ख्रीष्टको प्रेमको उदाहरणको कुरा गर्दाखेरि यो इस्टरको वास्तवमा यो हाम्रो संसारिक भाषाबाट यो शब्दबाट तपाईँहरू मैले भेट्ने उदाहरणबाट परमेश्वरको प्रेम बराबरीको उदाहरण दिनु सकिँदैन। सबभन्दा नजिक यो परमेश्वरको प्रेम आमाको प्रेम उनीहरूको छोरछोरीप्रति हुन्छ नि, अलिअलि देखिन्छ। थुप्रै स्टोरी तपाईँलाई म भन्न सक्छु, यो 2024मा पनि टेक्ससमा एकजना आमाले आगोमा परेको घरमा हाम फालेर एउटा 27 वर्षको एउटा 6 वर्षको कति वर्षको बच्चालाई चाहिँ बचायो, तर सानो इन्फेन्ट र ऊ आफै चाहिँ बाँच्न पनि सकेन। आगो लागेको थियो उनीहरूको, उसको छोरछोरी चाहिँ भित्र अड्किएको थियो, ऊ चाहिँ बाहिर थिए, आगोको त्यो भङ्गालोमा फलालेर दुईजनालाई बचाएको। तपाईँले गुगलमा हेर्नुभयो भने यस्तो खालको थुप्रै स्टोरीहरू तपाईँले पाउनुहुन्छ। यो जापानिजहरूको स्टोरीमा त झन् जङ्गलमा आगो लागेछ, आमा र छोरी कि बच्चा थियो, अनि अब त्यहाँ भाग्ने ठाउँ कहीँ छैन, उनीहरू बिचमा छ, अनि आमाले एउटा खाल्टो खन्छ, बच्चालाई तल राखेर आफू यसरी माथि बस्छ, अनि आगो आउँछ, सबै हुन्छ, आमा त डरेर मरिहाल्छ, पछि मान्छेले खोज्दै जाँदाखेरि उसको बच्चा चाहिँ जीवितै हुन्छ। अस्ति भर्खर त्यो सुनामी भएको बेलामा पनि आमाले बच्चालाई, यति धेरै स्टोरी पाइन्छ, यो खालि एउटा उदाहरणको लागि, तर परमेश्वरले तपाईँ र मेरो लागि जीवन दिनलाई, बचाउनलाई आफैलाई उभिनु भएको कुरा चाहिँ यो इस्टरको कथा हो। त्यसकारण त्यो जुन चाहिँ मूल्य उहाँले चुकाउनु भयो हाम्रो उद्धारको लागि, हामीले कुनै पनि उदाहरण दिएर पुग्दैन। त्यसैले तपाईँलाई म यो भन्न चाहन्छु, एकजना चकचके केटा थियो, ऊ चाहिँ खालि चकचक मात्रै गर्थ्यो, अनि उसलाई उसको आमाले घरिघरि त्यो सलाई चलाउनु खोज्थ्यो, अनि सलाई चाहिँ लुकाएर राखेको हुन्थ्यो, घरिघरि सलाई चलाउन खोज्थ्यो, अनि उसको आमाले चाहिँ भनिराखे कि सलाईलाई नछोऊ, तर त्यो केटा अट्ठेर गरिरहन्थ्यो। एक दिन उसको आमा बाहिर गएको बेलामा त्यो केटाले सलाईको बट्टा कहाँबाट भेट्छ, होइन, जहाँ लुकाए पनि उसले भेटिहाल्दो रहेछ, अनि त्यो सलाईको बट्टा चाहिँ उसले भेट्छ, त्यसपछि त्यो भेटाएर उसले सलाई खोल्न थाल्छ अनि खेल्न थाल्छ। अनि उसको आमाले भनेको कुरा, आज्ञा गरेको कुरा के थियो भने सलाईलाई चाहिँ नोकर, होइन, अनि उसले चाहिँ त्यही गर्न थाल्छ। तपाईँलाई थाहा छ, कहिले काहीँ छोरछोरीहरूलाई नगर भने त्यही गर्छ नि, होइन, सायद उसले किन नगर भने हो भनेर हो कि, होइन, हामीले पनि बच्चाहरूलाई कसरी सिकाउनु नजानेर हो कि, एनिवे त्यसो गर्न थाल्छ। आमाले नचलाऊ भनेको आदेशको व्यवस्था गरेर अनि त्यो बच्चाले चाहिँ सलाई कोर्दै गर्दा उसको घर चाहिँ पुरै काठको हुन्छ, त्यहाँ आगो लाग्छ, अनि त्यो जब घर आगो लाग्यो, अब त्यो सानो बच्चा उसलाई केही थाहा छैन, अब आगोले पोल्न थाल्यो, ऊ डरले तारा उता कुद्न थाल्यो, बाहिर जाने ढोका पनि बन्द थियो, सायद ऊ ढोका खोल्न सक्दैन थियो, अनि यता कुद्दै जाँदाखेरि आगो चाहिँ झन् बढ्दै गयो, भित्ताहरू पनि जल्न थाल्यो, सो ढोकाबाट निस्कने ठाउँमा पनि आगो पुग्यो, आगोको ज्वालाले यताउता सबै भयो, ऊ चाहिँ निस्किने अवस्था पनि भयो। त्यति नै बेला त्यो केटाको आमा चाहिँ बाहिरबाट आइपुग्छिन्, अनि केटाको यो स्थिति देखेर उनको आमालाई चाहिँ एकदम दया जाग्छ। अब उसले चाहिँ के गर्छिन् त, अब धेरै जस्तो आमाहरू चाहिँ के हुन्छ भने, कतिजना मान्छेहरू आफूलाई दुःख पर्दा बच्चालाई फालिदिने मार्ने पनि देख्छौँ आजकलका आमाहरू, होइन, सबै आमाहरू त छैन, प्राय आमालाई चाहिँ हामी दाग लगाउन सक्दैनौँ, होइन। अब के गर्छ त उसले चाहिँ छोराले बदमास गरेर आफैले आगो लगाए, अब उसको आफ्नो के भन्छ गल्ती आफै भोगोस्, आफै दण्ड पाओस् भनेर बसेन, जसले गर्दा त्यस आफैले दण्ड पाओस्, आफ्नो पापको दण्ड आफै खपोस् भनेर आफू चाहिँ सुरक्षित बसेर हेरिरहन् होला त आमा, पक्का पनि हो। अनि त्यो केटाको आमा हेरेर बसिन, तर आफ्नो प्यारो छोरा बचाउन तन्किएको आगोमा हाम फालिन् र तुरुन्तै झ्याल खोलेर छोरालाई बाहिर हुत्याए, अनि त्यसपछि दन्किएको आगोको ज्वालाबाट आफ्नो छोरालाई बचाउँछिन्, तर उनी आफैलाई बचाउन भ्याउँदिनन्। आगोको ज्वाला मुस्लोले उनी भएको ठाउँ आइपुग्छ अनि उनलाई जलाइसकेको हुन्छ, अनि उनको लुगाका सबै कुराहरू जल्न थाल्छ, सल्किन्छन्, उनी त्यहाँको आगोको राप र धुवा सबै कुरामा रुमलिएको हुनाले अब त्यहाँ उनी लड्छिन्, बेहोस हुन्छन्, भुइँमा ढल्छिन्। त्यसपछि छोराले लगाएको आगोले उनलाई भस्म पार्छ, आफ्नो ज्यान बलिदान गरेर छोरालाई बचाउँछ। त्यसैले यहाँनिर यो स्टोरीको त्यो एउटै कुरा छ, वास्तवमा त्यो घटनाभन्दा पनि परमेश्वरले जे गर्नुभएको छ त्यो कति महान कुरा छ, कति महत्त्वपूर्ण कुरा छ। अनि यसै प्रकारले मानिसले निकालेको आगो परमेश्वरले आज्ञा दिनु हुँदा हुँदै सुरुकै मान्छे आदम र हवा, तिमीले यो फल नखानु, खायो भने मर्छौ, अनि त्यही फल खान पुग्छ अनि हामीलाई थाहा छ त्यसपछिको स्टोरी कसरी मानिसहरू पापमा पर्छन्। मानिसले लगाएको आगो उसको पापलाई उसले आफै हटाउन सक्दैन। यो अर्को विषय हो हामीले जान्नुपर्ने। कुनै पनि व्यक्तिले आफूलाई बचाउन सक्दैन, कुनै पनि व्यक्तिको मुक्ति उसको आफ्नो प्रतिभा, आफ्नो क्षमता, आफ्नो कोसिस। यही कुरा चाहिँ सुसमाचार र संसारिक धर्महरूमा फरक छन्। संसारिक धर्ममा चाहिँ के छ भने मान्छेले कोसिस गर्ने कुरा छ, होइन? म जोमसोमतिर सानसानो काम गर्न जान्थेँ अनि त्यहाँको मान्छेहरूले जहिले पनि मलाई होर्चे होर्चे भन्थ्यो। के अरे तपाईँहरू कसैलाई थाहा छ होर्चे? यहाँ हाम्रो प्रकाशलाई थाहा छ, देख्ने बित्तिकै मलाई होर्चे होर्चे, किनभने उनीहरूको शिक्षा अनुसार केही असल काम गर्नु धर्म हो, होइन? तर यहाँ फरक के छ भने हामी ख्रिस्टमा विश्वास गर्नेहरू त असल पिता परमेश्वरको छोराछोरी, हामीमा स्वभावै असल हुन्छ किनभने हामी नयाँ जीवन हुन्छ। तर हामीले त्यो नयाँ जीवन, असल स्वभाव, असल काम हाम्रो आफ्नो मुक्तिको लागि गर्नु पर्दैन। एक्चुअली हाम्रो आफ्नो उद्धारको लागि हामीले के पनि गर्न सक्दैनौँ जसले हामीलाई बचाउन सक्छ, तर परमेश्वरको बलिदानले हामीलाई बचाउन सक्छ। अनि मानिसले आफ्नै शक्तिले उसले गरेको पापको मृत्युबाट बचाउन सकेन, कहिल्यै सकेन। अनि अब मानिसलाई उसको पापबाट बचाउन कुनै अर्को उपाय थिएन। त्यही कारणले धेरै किसिमको धर्म कर्म आए। म तपाईँलाई टाइम छ भने यो सबै पुरानो नियमको इतिहास, मान्छे इतिहासमा कसरी कुन धर्म आयो, कहाँबाट सुरु भयो, सबै हेर्न सकिन्छ। त्यसको सबै कुराहरू पाइन्छ। किनभने जब परमेश्वर र मानिसको बिचमा यति ठुलो खाडल पापको कारणले भयो, मान्छेमा एउटा खाली, उसको हृदयमा एउटा खाली ठाउँ हुन्छ अरे। एकजना मान्छे यो जियोमेट्री के ट्रिगोनोमेट्री पत्ता लगाउने व्यक्ति, क्यालकुलेटर पत्ता लगाउने व्यक्ति पास्कल भन्छ। पास्कलले यो कुरो भनेका छन् कि हरेक मान्छेको हृदयमा एउटा खाली ठाउँ छ, त्यो कारणले त्यो मान्छे जहिले पनि कुनै कुराको चाहना गर्छ। तर त्यो खाली ठाउँ परमेश्वरले आफ्नो कुराले भर्नलाई बनाउनु भयो। जबसम्म उहाँकै कुराले हाम्रो हृदय भरिँदैन, हामीलाई सन्तुष्टि मिल्दैन। त्यही कारणले संसारको मान्छेहरू, कहिलेकाहीँ येसुलाई नचिनेका मान्छे, चर्चमा आएको मान्छे है क्रिस्चियन भनेका, तर पक्का येसुलाई चिनेर परमेश्वरको कुराले उसको हृदय नभरेको मान्छे जहिले पनि केही न केही कुराको खोजीमा हिँडिरहन्छ। उसलाई जहिले पनि माथि जानु पर्यो। तपाईँलाई म पक्का भन्छु, म कहिले पनि पास्टर, अगुवा, एकदम एक नम्बरको मान्छे हुनु कहिले कोसिस गरेका छैन। मलाई त एकदम अनुरोध गरेर पास्टरको जिम्मा लगाएको, यो मण्डली सुरु गर्नुहुने हाम्रो भाउजू आउनुहुन्छ दीर्घ दाईले, मैले तिनचोटि भनेर मैले बल्ल यस भनेको। अनि परमेश्वरलाई थाहा छ किन त्यस्तो भयो। तपाईँलाई म भन्न चाहन्छु क्या, तपाईँ बेकारको कुरालाई किन चिन्ता गर्नुहुन्छ, किन कोसिस गर्नुहुन्छ, किन पुलपिटलाई आफूलाई के भन्छ त्यसलाई आफ्नो एम्बिसन प्राप्त गर्ने एउटा हतियार बनाउँछ नि कतिजना मान्छेले। द्याट इज टोटली रङ। किनभने परमेश्वरले जसलाई चाहनुहुन्छ उसलाई उठाउनुहुन्छ। उसले गर्नुपर्ने काम चाहिँ परमेश्वरमा समर्पित भएर उहाँको आज्ञा पालन भन्नुहुन्छ, त्यो व्यक्ति क्रिस्चियन हो। तपाईँलाई त्यही कारण म यहाँबाट भनिरहेको छु, तपाईँले देखेका सबै, यहाँसम्म कि तपाईँलाई सुसमाचार सुनाउने व्यक्ति पनि पक्का क्रिस्चियन नहुनु पनि सक्छ। किनभने बाइबलमा पढेर हेर्नुहोस् न, येशूको वचनहरू हेर्नुहोस् न। त्यही कारणले हामीले जहिले पनि मान्छे हुने परमेश्वरको वचन हेर्नुपर्छ। कतिजना मान्छेहरू के गर्छन् भने नि, पास्टरहरूले रुपियाँ पैसा पनि गडबड गरेको, विवाहमा पनि विभिन्न खालको विकृति देखाएको, अनि अर्को मान्छेले पनि उसको जीवनमा जब परीक्षा हुन्छ नि, ए त्यो उसले पनि यसो गरेर छ नि, फेरि पछि क्षमा माग्ने सिद्धि, आफ्नो श्रीमतीलाई डिभोर्स गर्ने, बाइबलमा डिभोर्स छैन नि खास तपाईँलाई। त्यही कारण मेरो आफ्नो व्यक्तिगत जीवनमा कोही मान्छे डिभोर्स गरेछ, त्यो मान्छे पास्टर हुनु मिल्दैन, म त्यस्तो सोच्छु। त्यो मेरो लागि कतिजना मान्छेले विचार गर्दैन, किन परमेश्वरले हामीलाई जुन कुरा देखाउनु भएको छ बाइबलमा त्यही नै महत्त्वपूर्ण कुरा छ। त्यस कारणले मानिसको पापको लागि परमेश्वरले योजना बनाउनु भएको, जुन चाहिँ यो इस्टरमा आएर पुरा भएको छ, यही हो परमेश्वरको निस्वार्थ प्रेमको उदाहरण। अनि तपाईँलाई मैले पढेँ भनेदेखि रोमी 5:8 हामी घरिघरि दोहोऱ्याउँछौँ, तर यहाँ कति गहिरो कुरा छ। यहाँ के छ,
परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो निम्ति मर्नु भयो। दिस ह्यापन्ड, यो भयो, सुन्नुहुन्छ? हामी पापी छँदै हाम्रो ठाउँमा ख्रिस्ट मर्नुभयो। तपाईँ र मैले त विश्वास गरेको थिएन नि, परमेश्वरले पहिला नै त्यो बनाइसक्नु भयो। अनि बाइबलमा के भनेको छ, तपाईँ र म सायद जन्मिँदाखेरि के हुने हो, तर येशूलाई सुनेर ग्रहण गरेर उहाँको छोराछोरी हुने कुरा त संसारलाई सृष्टि नगर्दै परमेश्वरले चाहिँ देख्नु भएको र बनाउनु भएको योजना थियो नि। थाहा छ तपाईँलाई? अचम्म होइन? कति धेरै प्रेम परमेश्वरले हामीलाई गर्नुभएको छ। त्यसैले कुनै पनि आमाको प्रेम भन्दा उच्च प्रेम, असीमित दयाले भरिपूर्ण भएको प्रेमको उदाहरण अन्त कहीँ पनि पाइँदैन। तर परमेश्वरको प्रेम आमाको प्रेमभन्दा अझै प्रगाढ छ, हामीले सोच्न पनि सक्दैनौँ परमेश्वरको प्रेम। अनि यो अपराध मानिसले आफै गरेको तापनि त्यो दन्किएको आगोमा हाम फालेर उहाँका आफ्नाहरूलाई बचाउन परमेश्वरको निम्ति असम्भव थिएन। उहाँ मानिसले आफैले पाप गरेको छ र त्यो यहाँ मानिसले आफैले पाप गरेको छ, त्यो आफैले गरेको पापको दण्ड र कष्ट सहनु र मृत्यु भोग्ने अवस्थामा छ। हरेक मान्छेको कुरा त्यही, कसैलाई दोष लगाउन सक्दैन। र कतिचोटि हामीहरू शङ्का गर्छौँ बाइबल, तर धेरै जस्तो परमेश्वरको सत्य वचन नबुझेर उहाँ को हुनुहुन्छ। अस्ति पनि मैले भनेको थिएँ, कुनै पनि व्यक्तिको जीवनमा सबभन्दा ठुलो समस्या परमेश्वरको बारेमा सही ज्ञान नहुनु भन्छ। यो अङ्ग्रेजीमा वर्ल्ड भ्यू भन्छ, दृष्टिकोण भन्छ, अर्को शब्द अङ्ग्रेजीमा पर्सेप्सन भन्छ। वास्तवमा हरेक मान्छेको पर्सेप्सन हुन्छ, चाहे नपढेका मान्छे पढेका मान्छे कुनै पनि कुराको बारेमा उसको ज्ञान, उसको सोच हुन्छ एउटा यस्तरी फिल्टर जस्तै। तपाईँको त्यो सोच, त्यो फिल्टर परमेश्वरको बारेमा सही भएन भने अरू केही कुरा सही हुँदैन। अनि सिएस लुइसले एउटा शब्द भनेका छन् विवाहको सम्बन्धमा कुरा गर्दै गर्दाखेरि, परमेश्वरलाई जब परमेश्वरको ठाउँमा राख्यो सबै कुरा ठिकठाक हुन्छ। अमेरिकातिर चाहिँ विवाहको धेरै ठुलो समस्या छ, दुईवटा बिहामा क्रिस्चियनको एउटा बिहा डिभोर्समै जान्छ। अब हाम्रो यहाँ पनि अलिअलि भइरहेछ, अहिले भर्खर यहाँ ट्रोल भइरहेको यो सोसियल मिडियातिर कुनि के भन्नेले दोस्रो चोटि पनि एकदम छिटै डिभोर्स गर्न लाग्यो के। संसारको कुरा त्यही हो, क्रिस्चियनमा पनि कतिचोटि त्यस्तो हुन्छ, तर परमेश्वरको मानिसहरूमा त्यस्तो हुँदैन। परमेश्वरले आफ्नो निस्वार्थ प्रेमको कारण मानिसको आफ्नो पापबाट हुने कष्ट र मृत्यु नै मानिसले भोग्नुपर्ने ठाउँमा परमेश्वर आफैले भोगेर उसलाई ती सबै कुराबाट उद्धार गरेर अनन्त जीवन, सुरक्षा, आनन्द दिन परमेश्वरले रोज्नुभयो। किन उहाँ प्रेम हुनु, परमेश्वरको प्रेम जीवनभन्दा श्रेष्ठ होइन? तपाईँको दया जीवनभन्दा श्रेष्ठ, अघि भर्खर हामीले हेर्दै थियौँ होइन? वास्तवमा ख्रिस्टको क्रुसको सही मतलब चाहिँ यही हो, परमेश्वरको प्रेम, जुन चाहिँ हामीले भर्खरै एउटा उदाहरण हेऱ्यौँ। इस्टर भन्दाखेरि चाहिँ येशू ख्रिस्टको पुत्र संसारमा मानिसको रूपमा जन्म लिएर मानिसलाई उसको पापको दण्डबाट छुटकारा दिनु, स्वतन्त्र गर्नु भएको अर्को एउटा उदाहरण हो इस्टर भनेको चाहिँ त्यही कुरा हो। अर्को एउटा उदाहरण के हुनसक्छ भने, परमेश्वरको प्रेमको सम्बन्धमा कुरा गर्दा, अहिले अब यो नेपालमा चाहिँ यो ऋणको सम्बन्धी कुरा चाहिँ हिसाब किताब पनि छैन क्या, न न्याय गर्छन् कसैले है, अरबौँ अरब ऋण ल्याएछ अनि लाखौँ मान्छेहरूको पैसा अब डुब्या छ, उपचार गर्न नपाएर मरिरहेछन्, धेर जस्तो मान्छेले दुध बेचेर के गरेर दुःख गरेर गमाछन् सबै दिएछ। मलाई अचम्म लाग्छ यो देश देखेर, हाँस्नु पनि मन लाग्दैन। अहिले भर्खरै एकदमै प्रख्यात मान्छेहरू यही ऋणको क्रममा झेलखानमा परिरहेछन्, कोही निस्किन्छन् कोही जान्छन्। यो ऋणको कुरा तपाईँलाई थाहा छैन, तर ऋणको कुरा गर्दै गर्दाखेरि एउटा व्यक्तिको व्यक्तिले चाहिँ एउटा ऋण लिने व्यक्ति रहेछ, उसले चाहिँ ऋण लिन्छ र त्यो ऋण चाहिँ समयमा तिर्न सक्दैन, उसले लिएको ऋणको ब्याज थपिँदै जान्छ। हाम्रो रञ्जित चौधरी उसकोतिर उसको जातिमा चाहिँ के हुन्छ भने ऋण लिएपछि चाहिँ त्यो ऋण ब्याजको स्याज मैले यस्तो पनि पढेको थिएँ कमैया भन्ने जात छ नि तपाईँहरू कतिजनाले बुझ्नु भएको छ 10 रुपियाँ ऋण लिने अनि त्यसको ब्याजको सट्टा चाहिँ वर्षभरि हलो जोत्नु पर्ने अनि त्यो 10 रुपियाँ कहिले पनि क्षमा भएन हुँदा 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 उसको सन्तानले पनि त्यो 10 रुपियाँको काम गरिरहेछ कमैयाको स्टोरी यस्तै छ होइन ऋणको कुरा गर्दै गर्दा त्यस्तै यो ऋण तिर्न नसकेर ब्याज थपिँदै गयो उसले यो ऋणको बोझबाट उम्कने अनेक प्रयास गर्छ तर उसको केही उपाय लाग्दैन त्यसपछि उसको एउटा असल साथी हुन्छ अनि त्यो साथीले चाहिँ त्यो आफ्नो साथीको ऋणको बारेमा थाहा पाउँछ अनि त्यो ऋण पुरै तिर्दिन उसको निम्ति चाहना गर्छ अनि पुरै ऋण तिरिदिन्छ कुनै कृपालु व्यक्तिले अरूको ऋण तिरिदिएर ऋणको बोझबाट छुटकारा गरिदिने कुरा चाहिँ त्यति असम्भव छैन होइन कहिलेकाहीँ कोही कोहीले गरिदिन्छ धेरै जसले त गर्दैन किनभने सबैलाई आफैलाई मन लाग्छ पैसा होइन धनी मान्छेले पनि सित्तैमा 1 रुपियाँ पनि दिँदैन म धनी धनी मान्छेको बिचमा छु उनीहरू त झन् 1 रुपियाँ पनि कस्तो हिसाब गर्छ त्यसो भएर धनीमा होला होइन हामी त्यति हिसाब गर्दैनौँ हामी त ए भइहाल्यो मैले धेरैजनालाई भइहाल्यो भनेको छु धनी भएर होइन तर जे होस् त्यो ऋणको हिसाब गरिराख्न मन नलागेर यहाँ परमेश्वरले मानिसप्रति यति ठुलो कृपा गर्नुभएको छ पापको ऋणको बोझबाट मानिसलाई छुटकारा दिन मानिसको पापको ऋण चुकाउन एकदमै कष्टकर मृत्यु भोग्नुपर्ने हुन्छ अनि त्यो त्यो त्यस्तो खालको मृत्यु बलिदान जुन चाहिँ एउटा पाप रहित व्यक्तिबाट मात्रै सम्भव हुन्छ र अरू कुनै मानिसहरूबाट त्यो पापको ऋण तिर्न सम्भव हुँदैन यसु प्रभुको बारेमा त्यही फरक छ होइन पापको न्याय चाहिँ कष्ट र मृत्यु जुन बेहोर्नुपर्छ त्यो चाहिँ एकदमै पाप रहित व्यक्तिबाट मात्रै हुन सक्थ्यो अनि यहाँनिर हेब्रू 9:27 भनेको छ जसरी मानिसको निम्ति एकपटक मर्नु निश्चित छ र त्यसपछि इन्साफ त्यो मान्छेको पापको लागि चाहिँ इन्साफ हुने जरुरी थियो तपाईँलाई म हेब्रू 9:22 नै पढ्छु वास्तवमा व्यवस्था अनुसार रगतले प्राय सब थोक शुद्ध पार्छ र रगत नबगाइकन पापको क्षमा हुनै सक्दैन यहाँनिर देखियो परमेश्वरबाट पाउने हो क्षमा मान्छेको पापको कारण क्रोधित को परमेश्वर मान्छेमा परमेश्वर पवित्र हुनुहुन्छ परमेश्वरको उपस्थितिमा कुनै पनि पाप टिक्न सक्दैन परमेश्वरलाई कुनै पापीले भेट्यो भने त्यो मान्छे त्यहाँ भस्प हुने हो बाइबलले त्यही भन्छ किन परमेश्वर पवित्र हुनुहुन्छ परमेश्वरको उपस्थिति नै एउटा पवित्रता हो अनि यहाँनिर 25 पदमा यस्तो लेखेको छ हिब्रू 9 यसु आफैलाई बारम्बार बलि चढाउन स्वयं पस्नु भएको होइन यसरी जसरी प्रधान पुजारी सालिन्दा आफ्नै रगत होइन तर अर्काको रगत लिएर महापवित्र स्थानभित्र प्रवेश गर्ने गर्छन् तपाईँलाई इजरायलको इतिहासमा हेर्नुभयो भनेदेखि मोसाद्वारा एउटा आज्ञा हुन्छ त्यो महापवित्र स्थान भेट हुने पालमा हुन्छ अनि त्यहाँ उनीहरूको एउटा मुख्य पुजारी हुन्छ एउटा अनि त्यो परमेश्वरको उपस्थिति चाहिँ पर्दाभित्र महापवित्र स्थानमा हुन्छ अनि त्यो महापवित्र स्थानमा परमेश्वरको अगाडि मानिसहरूको पापको लागि बलिदान चढाएर त्यो बलिदान लिएर जानुपर्छ अनि एकजना पुजारी त्यो पनि प्रधान पुजारी वर्षमा एकचोटि बाइबलमा अनि त्यो वास्तवमा मानिसको पापको निम्ति चाहिँ बलिदान चाहिन्छ भन्ने एउटा सङ्केत हो तर यसु प्रभुले जो गर्नुभयो नि त्यस्तो गर्नु परेन उहाँले एकैचोटि मानिसको पाप मेटाइदिनु भयो एउटै बलिदानबाट हिब्रू 9:26 छ नत्र त संसारको उत्पत्तिदेखि नै उहाँले बारम्बार दुःख भोग्नुपर्ने थियो तर यस युगको अन्तमा आफ्नै बलिद्वारा पाप हटाउनलाई उहाँ संसारको निम्ति एकैपल्ट प्रकट हुनुभयो त्यसकारण हिब्रूमा तपाईँले राम्रोसँग पढ्नुभयो भने उहाँ चाहिँ त्यो महान पुजारी हुनुहुन्थ्यो जसले चाहिँ हाम्रो पापको लागि एकैचोटि बलिदान गर्नुभयो अब कसैको पापको लागि बलिदान गर्न आवश्यकता छैन सुरुदेखि अन्तसम्म जति मानिसहरू जन्मिन्छन् ती सबैको पापको दण्ड चाहिँ उहाँले तिरिसक्नु भएको छ, त्यसको लागि बलिदान उहाँ भइसक्नु भएको छ। यहाँनिर प्रश्न आउँछ, यो मानिसको भयानक पाप कसरी तिरेर उसको उद्धार गर्ने, अनि यो मानिसको बोझ आफैमा लिएर मानिसलाई कसरी छुटकारा दिने, अनि यसैको निम्ति परमेश्वरको पुत्र मानिस पनि आउनुभयो र क्रुसको कष्टदायी मृत्युद्वारा मानिसको पापको दण्ड भोग्नुभयो। प्रभु येशूमा परमेश्वरले चुकाउनु भएको मूल्य मानिसको समझ बाहिरको कुरा हो, हामीले बुझ्दैनौँ। त्यसकारण मैले तपाईँलाई भन्छु, येशू ख्रिस्टप्रति, परमेश्वरप्रति, मण्डलीप्रति तपाईँ र म एकदम लोयल हुनुपर्छ। लोयल भनेको समर्पित, वफादार। त्यो सानो कुरो थिएन, तपाईँ र मलाई क्षमा दिने कुरो सानो कुरा थिएन। त्यही कारणले मण्डली सम्बन्धी कुरामा तपाईँ कतिजनाको सोच बदलिनुपर्छ। हामीले धेरै कुरा गर्नु पर्दैन, उपस्थिति हुनुपर्छ। एकजना पास्टरले जहिले पनि मलाई भन्नुहुन्थ्यो, अङ्ग्रेजी शब्दमा बोल्छ है, उसले यस्तै भन्नुहुन्थ्यो, उसको नाम रन क्लिची, अहिले त गइसक्नुभयो प्रोमा, जस्ट सो अप, हि विल डु एभ्रिथिङ, जस्ट सो अप। बुझ्नुहुन्छ, खालि उपस्थित हुनुहोस्। त्यस कारण तपाईँलाई यहाँबाट सूचना, तर धेरै जस्तो मान्छेले हामीले जियोमेट्रिकमा टेन्जेन्ट भनेर पढ्थ्यौँ, कतिजना विद्यार्थी हुनुहुन्छ नि होइन, त्यो एउटा लाइन हुन्छ जसले सर्कललाई छुँदै छुँदैन, बाहिर बाहिरै जान्छ होइन। यहाँबाट प्रचार पनि त्यस्तो भयो भने बर्बाद भएन। आज मेरो प्रार्थना यो हो कि हाम्रो हृदय त्यो टेन्जर लाइन जस्तो नहोस्। बुझ्नुहुन्छ, परमेश्वरको वचन हामीमा गाडियोस्। प्रियहरू हो, तपाईँ र म आज ख्रिस्टको निम्ति प्रयोग हुन सक्छौँ, परमेश्वरको महिमाको निम्ति एउटा प्रतिबिम्ब हुन सक्छौँ। महिमाको लागि प्रतिबिम्ब भने बुझ्नुहुन्छ, अङ्ग्रेजीमा रिफ्लेक्सन भन्छ। जस्तो पानीमा तपाईँले एउटा ढुङ्गा छट्टा हाल्नुभयो ठुलो तलाउमा, अनि त्यो एउटा सानो ढुङ्गाले के गर्छ, त्यो रिप्लेका भन्छ, त्यो सानो सानो त्यो छाल बढ्दै 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 छेउसम्म पुग्दाखेरि के ठुलो छाल हुन्छ। यदि तपाईँले ख्रिस्टलाई तपाईँको हृदयमा काम गर्न दिनुभएको छ र ख्रिस्टमा तपाईँले सानो एउटा काम गर्नुभयो भने त्यो छाल जस्तै तपाईँको जीवनले परमेश्वरको लागि पछिसम्म यति ठुलो छाल बनाउन सक्छ। त्यसैले तपाईँले बुझ्नुपर्छ, तपाईँ म फुर्सद छैन होला, तपाईँलाई मनपर्ने आवश्यकता पर्ने धेरै काम छ, हामी कतिको जागिर छ, तर प्रियहरू हो तपाईँहरू, म ख्रिस्टकाहरू हो, हामी उहाँको निम्ति जिउने उहाँको इच्छा हो। त्यस कारणले यो कुरा हामीले बुझ्नुपर्छ, उहाँको कष्ट भोग र क्रुसको पीडादायी मृत्युले संसारको सबै मानिसहरूको निम्ति उद्धारको बाटो तयार पार्नु भएको छ, अनि ती मानिसहरूले ख्रिस्टमा विश्वास गरे भने परमेश्वरबाट आएको धार्मिकतालाई स्वीकार गरेर उहाँलाई ग्रहण गरे भने मानिसले परमेश्वरको अनुग्रहबाट पापबाट उद्धार पाउने र यो जीवनमा परमेश्वरको उद्देश्य पुरा गर्ने सामर्थ्य पनि पाउँछ। किनभनेदेखि तपाईँ र ममा रहनु हुने येशु शक्तिशाली, दयालु, आनन्ददायी हुनुहुन्छ। तपाईँ र मद्वारा उहाँले काम गर्नुहुन्छ, हामी त उहाँको लागि प्रयोग हुनुपर्छ। येशू परमेश्वरको एकमात्र पुत्र मानिसको रूपमा जन्मनुभयो, जो पवित्र परमेश्वर नै हुनुहुन्थ्यो। येशू अघि मैले हिजो भने थिएँ, पुरा परमेश्वर पुरा मानिस, जब उहाँ संसारमा जन्मिनुभयो उहाँ एकदम सिद्ध मानिस, जुन बेलामा परमेश्वरले आदमलाई बनाउनु भएको थियो उहाँ आदम जस्तो, आदम सिद्ध थियो पाप गर्नु अगाडि। अनि यदि येशू प्रभु त्यो हुनुहुन्थ्यो, त्यस कारण तपाईँ र म आज येशूलाई विश्वास गरेर तपाईँ र ममा साँच्ची नै नयाँ जन्म पायो भने दोस्रो कोरन्थी 5:17 वचन यही हो, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितेको छ, हेर सबै नयाँ आएको छ। प्रियहरू हो, त्यस कारणले उहाँले हामीलाई पवित्र पार्नुहुन्छ। अब त्यो जीवन येशूको जस्तो जीवन हुन्छ, किनभने त्यहाँ येशू त जिउनुहुन्छ नि, हामी येशू सँगसँगै हिँड्छौँ नि। येशूमा विश्वास गरेको मान्छे एक्लै हुँदैन, येशू सँगसँगै, येशूलाई विश्वास गरेको मान्छे एक्लै हिँड्दाखेरि पनि तपाईँको दिमागमा जे विचार आयो त्यही गर्नुहुन्छ। तपाईँले आजकल के छ यो इन्टरनेटमा कति खराब कुराहरू पनि छ, युट्युबमा के छ, तपाईँमा येसु हुनुहुन्छ, तपाईँ येसुसँगै हुनुहुन्छ भनेदेखि सबै कुरा क्लिक गर्नु, जुन कुरो ठिक लाग्दैन प्रभुलाई आउट हुनुहुन्छ। त्यस कारण तपाईँ र म येसुमा एउटा उद्देश्य पाउँछौँ, उहाँको शरीरमा पापको दण्डको कष्ट पर्यो, उहाँ पापरहित हुनुहुन्थ्यो, यो कुरा बाइबलमा प्रष्ट लेखिएको छ। दोस्रो कोरन्थीमा हामीले यसको बारेमा हेर्छौँ, दोस्रो कोरन्थी 5:21, दोस्रो कोरन्थी 5:21 हिजो पनि मैले तपाईँलाई पढेको थिएँ, यहाँ के छ, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु, पापै नचिन्नु हुने, उहाँमा न कति पाप थियो, त्यही कारणले नै परमेश्वरले यो एउटा कुमारी केटीमा पवित्र आत्माको शक्तिद्वारा गर्भधारण भएर येशु जन्मनु भयो। त्यस कारण उहाँ परमेश्वर पापरहित हुन्, मानिसबाट जन्मिएको पापरहित हुन सक्ने थिएन, त्यसैले त्यो कुरो हामीले बुझ्नुपर्छ। हाम्रो निम्ति उहाँ पाप बनाइनु भयो, यो कुरा पवित्र परमेश्वरको निम्ति कस्तो कस्तो हुन्छ भनेर हामी बुझ्न सक्दैनौँ। वास्तवमा परमेश्वरले यो सिरियस कुरा हो, कथा भने जस्तो कुरा होइन, होइन पाप भन्दाखेरि चाहिँ वास्तवमा कति खराब छ भन्ने कुरा हामीले अनुमान लगाउनुपर्छ। पापको बारेमा तपाईँले कति सोच्नु भएको छ, बाइबल पढ्नुहोस्, येशु प्रभुले सबभन्दा बढी पापकै बारेमा भन्नुहुन्छ, पापले नै मान्छेलाई परमेश्वरबाट अलग गरे हो। हरेक दिन शैतानले तपाईँ र म भित्र पाप ल्याउन खोज्छ, हामीले त्यसलाई रेजिस्ट भनेको चाहिँ त्यसलाई विरोध गर्नुपर्छ, होइन शैतान चाहिँ गर्जने सिंह चाहिँ हामीलाई कहिले पाउँ र निलौँ भनेर आउँछ अरे, तर त्यसको विरोध गर त्यो भागेर जान्छ अरे, होइन कहाँ छ त्यो पहिलो पत्रुसमा कि कहाँ छ, याकुबमा, याकुबमा। त्यस कारणले पापको कुरा चाहिँ अलिक सिरियस छ, यो पनि बुझ्नुपर्छ, हामीलाई पापबाट बचाउनु उहाँले कस्तो मूल्य चुकाउनु भयो भन्ने कुरा हामीले येशु ख्रिस्टको क्रुसमा हेऱ्यो भने अलिकति बुझिन्छ, येशुको त्यो क्रुसको यात्राको बारेमा हेऱ्यो भने अलिकति बुझिन्छ, कति कष्ट भोग्नु, त्यो कति पनि उहाँको आफ्नो लागि भोग्नु भएको थिएन। मानिसले आफ्नो पापको छुटकारा पाउन कुनै पनि मानिस आफै केही पनि गर्न सक्दैन, तर मानिसको पापको निम्ति पवित्र परमेश्वर आफैले उचित दण्ड चुकाउनु भएको छ, तिर्नु भएको छ, आफै बलिदान भएर। अनि हामीले रोमी 5:8 अघि नै हेरेको थियौँ, हाम्रो निम्ति आफ्नो प्रेम उहाँको आफ्नो मृत्युद्वारा देखाउनु भएको थियो, होइन त्यस्तै हामी योहन्ना 10:17-18 हामी हेर्छौँ, योहन्ना 10:17-18 सम रिजन मेरो यसमा योहन्ना 10:17-18 छैन, तपाईँलाई म योहन्ना 10:17-18 पढ्न चाहन्छु। योहन्नाको सुसमाचार 10:17-18 यहाँ यस्तो लेखेको छ, पिताले मलाई यस कारण प्रेम गर्नुहुन्छ किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु, त्यसैले मबाट मेरो प्राण लिन सक्दैन तर म आफै आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्छु, आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ अनि फेरि लिने अधिकार पनि मसित छ, यो आज्ञा मैले मेरो पिताबाट पाएको। त्यस कारण येशु प्रभुको बलिदानको सम्बन्धमा कुरा गर्दाखेरि उहाँलाई जबरजस्ती थिएन तर उहाँले स्वइच्छाले यो कुरा गर्नुभएको थियो, परमेश्वरको न्यायलाई पुरा गर्न यो सबै कुरा गर्नुभएको थियो, परमेश्वरको उद्धार दिने योजना जो परमेश्वरको दया र न्याय को एउटा प्रदर्शन येशु ख्रिस्टको क्रुसको मृत्यु मा अथवा त्यो बलिदानमा हामी देख्दछौँ। उहाँले गर्नुभएको कुरा विश्वास गरेर हामी उहाँले दिनुहुने अनन्त जीवन पाउन सक्दछौँ अथवा हाम्रो आफ्नो पापबाट हामीले क्षमा पाउँदछौँ। क्रुसको मृत्यु सबैभन्दा ठुलो अपराधीलाई दिइने रोमी साम्राज्यमा सबभन्दा नराम्रो अपराध गर्नेलाई यो क्रुसको मृत्यु दिइन्थ्यो अनि यसको बारेमा मान्छे हेर्न पनि चाहँदैन थिए किनभने यो एकदमै श्रापित ठहरिन्थ्यो। र परमेश्वरले येशु ख्रिस्टमा यो कुरा पुरा गर्नलाई येशुलाई क्रुसको मृत्यु हुन दिनुभयो होइन, जसले सबै मानिसहरूको निम्ति पाप क्षमा अजम्बरी जीवन भरपुरी जीवन दिन सक्छ। अनि यो जीवनमा प्रवेश गर्न हामीले के गर्नुपर्छ? अब हामीले यो जीवन कसरी प्राप्त गर्न सक्छौँ? पश्चाताप, अनि हामीले यो जीवनमा प्रवेश गर्न पश्चाताप र विश्वास गर्नुपर्ने हुन्छ, येशु ख्रिस्टमा विश्वास। अब यहाँनिर पश्चातापको सही अर्थ चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। पश्चाताप भनेको चाहिँ अङ्ग्रेजीमा रिपेन्टेन्स भन्छ, हामी नेपालीमा पश्चाताप चाहिँ पछुतो भन्ने सोच्छौँ, पश्चातापको आगोमा जलिरहेछ भन्छ नेपाली कल्चरमा होइन। तर तपाईँले बाइबलको पश्चातापको कुरालाई त्यसरी बुझ्ने होइन। पश्चाताप भनेको दुःख मान्ने कुरा त होला तर फर्किने कुरा हो, बाटो बदल्ने। सो रिपेन्टेन्स भनेको चाहिँ टर्न अराउन्ड भन्छ। मान्छे आफ्नो मूर्ख बाटोमा हिँडिरहेको थियो, आफ्नो स्वार्थको बाटोमा हिँडिरहेको थियो, सांसारिक कुरामा हिँडिरहेको थियो, जब येशूको बारेमा सुन्यो अब यो सांसारिक कुरा त्यागेर आफ्नो स्वार्थ त्यागेर फर्क फर्केर अब येशूले दिएको बाटोमा, किनभने बाटो सत्य र जीवन येशू हुनुहुन्छ। उहाँको बाटो चाहिँ के हो? उहाँको आज्ञा अनुसारको जीवन, उहाँको बाटो मान्छे चाहिँ फर्किएको हुन्छ। त्यो पश्चातापको कुरा हामीले राम्रोसँग बुझ्नुपर्छ। पश्चाताप र विश्वास, विश्वासको कुरा पनि बुझ्नुपर्छ बुझ्नुपर्छ। विश्वास भन्दाखेरि चाहिँ आज्ञा पालन सँगसँगै मात्रै विश्वास हुन्छ। जब कुनै कुरामा सहमति हुनु विश्वास छैन। धेरै मान्छेहरूको विचार के छ भने सबै कुरा बुझ्ने, त्यसलाई भन्न पनि सक्ने अनि सहमति पनि भएको छ तर आफ्नो खुट्टा त्यहाँ हालेको छैन, बुझ्नुहुन्छ? त्यो विश्वास छैन। काम बिना विश्वास मरेको हुन्छ भनेर कसले भनेको छ? याकुबले। त्यसैले पश्चाताप नगर्ने बाइबलले के भन्छ? जसले पश्चाताप गरेर सुसमाचार सुनेपछि परमेश्वरतिर फर्कँदैन उसको चाहिँ दोस्रो मृत्यु हुनेवाला छ। दोस्रो मृत्यु चाहिँ डरलाग्दो कुरा हो। त्यही कहिल्यै नडिम्ने आगोको भट्टीमा मानिस फालिन्छ जहाँ चाहिँ कहिले तिर्खा मेट्दैन, किरा पनि मर्दैन, बुझ्नुहुन्छ? त्यही कुरो बाइबलमा लेखेको छ। त्यसैले मृत्युबाट, दोस्रो मृत्युबाट बच्न चाहिँ हामीले येशु ख्रिस्टलाई ग्रहण गर्नुपर्छ। त्यो आगोबाट बच्नलाई हामीले येशुलाई पछ्याउनुपर्छ, सुसमाचारलाई विश्वास गर्नुपर्छ। कहिल्यै नमिनिने आगोको भट्टीमा पर्नबाट हामी बच्न सक्छौँ। येशूले लुकाको सुसमाचार 24:46-47 भन्नुभएको छ। तपाईँलाई म लुकाको सुसमाचार 24:46 यहाँ पढ्न चाहन्छु। उहाँले तिनीहरूलाई भन्नुभयो, येशू लेखेको छ कि ख्रिस्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनु पर्दछ। यो चाहिँ येशु प्रभुले दुःख भोग्नुभन्दा पहिला आफ्नो बारेमा भन्दै हुनुहुन्छ। त्यो कुरो हामी यहाँ देख्छौँ 47। अनि जेरुसलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चाताप र पाप क्षमाको प्रचार हुनुपर्छ। यो सुसमाचारको कुरा हो, यो येशु प्रभुले भनेको वचन हो। त्यस कारणले यो कुरा पहिले भने चेलाहरूद्वारा यो वचन पटक पटक लेखिएको छ होइन। तपाईँलाई मैले Ephesians 1:7 पढेँ भने उहाँको अपार अनुग्रह अनुसार ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रो पापको क्षमा पाउँछौँ। किनभने येशु ख्रिस्टले हाम्रो पापको क्षमाको लागि मूल्य तिरिसक्नु भएको छ, त्यो कुरा हामी पाउँछौँ। पहिले Johannes 1:9 तपाईँले हेर्नुभयो भने त्यहाँ के लेखेको छ? यदि हामीले आफ्नो पाप स्वीकार गऱ्यौँ भने उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। हामी उहाँलाई परमेश्वरको सम्बन्धमा, हामीलाई परमेश्वरको सम्बन्धमा ल्याउनलाई ख्रिस्ट मर्नु भएको थियो। होइन तपाईँले वास्तवमा यो पत्रुस 3:18 के छ, किनभने हामीलाई परमेश्वर कहाँ ल्याउन ख्रिस पनि पापहरूका निम्ति सदाको लागि एकचोटि मर्नुभयो, उहाँ शरीरमा मर्नुभयो धर्मी जन अधर्मीहरूको निम्ति, तर आत्माद्वारा जीवित पारिनुभयो। अनि यहाँनिर अर्को पद 2 कोरिन्थी 5:19 के छ, अर्थात् स्वयं ख्रिस्टमा हुनुभएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, तिनीहरूको अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पाउनु भयो। तपाईँलाई थाहा छ परमेश्वरको सम्बन्धमा ल्याउनलाई येशु ख्रिस्टले यो सबै कुरा गर्नुभएको थियो। अनि अर्को चाहिँ यहाँनिर कलसी 1:20 के लेख्छ, परमेश्वरले उहाँका क्रुसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस् उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनु भयो। येशु ख्रिस्टको मृत्यु 2000 वर्ष अगाडि क्रुसको, उहाँ त्यहीँ रहनु भएर भोलि बिहान हामी उहाँको पुनरुत्थानको बारेमा हेर्नेछौँ। अनि यो सबै कुराले चाहिँ मान्छेलाई मात्र पापबाट उद्धार गरेर परमेश्वरको सम्बन्धमा ल्याउने होइन कि सम्पूर्ण सृष्टिलाई उहाँले उद्धार दिने कुरा हामी यहाँ देख्दछौँ। क्रुसको बलिदानबाट चाहिँ मानिस र परमेश्वरको बिचमा उद्धारको काम उहाँले पुरा गर्नुभयो। अनन्त आशिष शान्ति मानिसमा स्थापित गर्नु, किनकि परमेश्वरले दिनुहुने यो कृपाको काम तपाईँ र मैले स्वीकार गरेर सदाको निम्ति हामी उहाँबाट छुटकारा पाउन सक्छौँ। एकैवटा बाइबलको पद पढेर म सिद्धाउन चाहन्छु। यहाँ पहिलो पत्रुस 1:18, तिमीहरू जान्दछौ कि आफ्ना पिता पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि सुन वा चाँदी जस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्याएका होइनौ। मैले सुरुमा तपाईँलाई यही कुरा भन्दै थिएँ, तपाईँ र मलाई उद्धार गर्नलाई एउटा मण्डलीको भाग बनाउनलाई सुन चाँदी धन सम्पत्ति होइन, परमेश्वरको पुत्रको रगत बगाउनु भयो। निष्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रिस्टको अनमोल रगतद्वारा दाम तिरिएर तपाईँ र म छुट्याइएका हौ। त्यस कारणले हामीले उहाँको महिमाको लागि आफ्नो जीवन दिनुपर्छ। तितस 2:18 ख्रिस्टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो। सुकर्ममा जोसिलो भएको आफ्नै निम्ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्नुभयो। त्यस कारण तपाईँ र मलाई उहाँले आफैलाई दिनुभएको चाहिँ यहाँनिर अर्को त्यही पद अर्को भर्सनमा होला, असल काम गर्ने र जोसिला तुलाउन यसो गर्नुभयो। उहाँले हामीलाई पवित्र पार्न आफ्नो बनाउनु भयो, असल काम गर्ने जोसीलाई तुल्याउन यसो गर्नुभयो। त्यस कारण यहाँनिर के छ, ख्रिस्टमा विश्वास गरेर नयाँ जीवन पाएको साथसाथै तपाईँहरूमा त असल काममा जोसीलाई हुन्छ, तपाईँहरूमा मण्डलीमा समर्पण हुन्छ, प्रियहरू तपाईँहरूमा सहभागिता तपाईँहरूमा मात्र हुन्छ प्रियहरू, तपाईँ खालि आफ्नो स्वार्थ र आफ्नो भविष्य आफ्नो कुरा बनाउने कुरामा मात्र सीमित हुनुहुन्न। तपाईँको दिमागमा केवल मलाई कहाँबाट फाइदा हुन्छ अरे हिसाब किताब मात्र होइन प्रियहरू, परमेश्वरले आज मलाई के दिनुहुन्छ, बिहानदेखि उठ्ने बित्तिकै तपाईँमा सोच हुन्छ र बेलुका सुत्ने बेलामा आज प्रभुको लागि मैले के गर्न सकेँ तपाईँमा सोच हुन्छ। त्यसैले तपाईँमा यो खालको सोच अहिले छैन भने मौका चाहिँ छ, तर फेरि फर्कँदै तपाईँ फर्कन सक्नुहुन्छ होला। तपाईँले विश्वास गरेको धेरै वर्ष भयो, तर कुन दिन तपाईँले प्रभुलाई भन्नुभयो संसारको कुरा त्यागेर सबै पाप त्यागेर मूर्ति पूजा र शैतानको कुरा त्यागेर येशु प्रभु तपाईँमा म जिउन चाहन्छु, अब तपाईँको पछि लागेको छु, हरेक कुरा तपाईँको लागि जे महत्त्व छ त्यो कुरा मेरो जीवनमा महत्त्वपूर्ण छ। कति मान्छेहरूको जीवनमा यस्तो भने हुँदैन, त्यही कारणले सानो सानो अल्झी राख्या हुन्छ, सानो सानो कुराहरू अल्झी राख्या हुन्छ। भन्छ नि मान्छेको हृदयमा धेरैवटा कोठा हुन्छ र एउटा कोठा चाहिँ आफैलाई राखेर अनि त्यो कोठामा के छ परमेश्वर त्यसमा पनि प्रभु हुन चाहनुहुन्छ। अनि यहाँ 2 कोरिन्थी 5:15 यहाँ यस्तो छ, उहाँ सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू अब उसो आफ्नै निम्ति बाँच्ने होइन तर उहाँको निम्ति बाँचुन् जो तिनीहरूका खातिर मर्नु भयो र फेरि जीवित पारि उठाइनु भयो। यो पदले पनि त्यही घरिघरि भनिरहेको छ। तपाईँलाई मैले भावुक भएर मैले भनेको कुरा होइन, तपाईँ आफ्नो लागि होइन अरूको लागि। त्यसैले अर्काले काम गरेर देख्यो भने शङ्का नगर्नुहोस् यसले कति पैसा पाउँछ। सबैजना मान्छे पैसाको लागि बाँचे हुँदैन प्रियो, कतिजनाको हृदय नयाँ हुन्छ, परमेश्वरले उसलाई एउटा उद्देश्य दिनुहुन्छ, उसले जीवन त्यसको लागि खर्च गर्छ। कति धेरै मान्छेको बारेमा हामीलाई थाहा छ त्यस्तो कुरा। यहाँनिर पहिलो पत्रुस 2:24 के छ, हामी पापका लेखी मरेर धार्मिकताको लेखी जिउँ भने उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रो पाप भोग्नुभयो, उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो। इस्टरको समयमा यो पद मान्छेले बाँड्छन्। यहाँ प्रश्न के आउँछ, निको हुनुभयो? निको हुने केबाट? सांसारिक इच्छाबाट, स्वार्थ र घृणा, डाहा, क्रोध, तिता कुरा जो संसारिक छन्, जो परमेश्वरका होइनन्। प्रियहरू हो, तपाईँ र म निको हुन्छौँ अनि हामी धार्मिकताको लेखी जिउने, पापको लागि मर्ने तपाईँ र ममा त्यो कुरा आउँछ। यो 3:3 यीशु प्रभुले कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्ने छैन। अर्को 5 के छ, आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न पनि पाउँदैन। त्यसैले यो नयाँ जन्मको कुरा महत्त्वपूर्ण छ कि तपाईँ र म साँच्चै नयाँ जन्म पाएका हौँ। अनि यो 2 पद पढेर सिधाउँछु। यो पहिलो योना 5:12-13 के अरे 11-12 हामीले पहिला पनि हामीलाई कसरी थाहा हुन्छ हामी अनन्त जीवन छ भनेर हामीले यो बाइबल स्टडीमा सायद यो ख्रिस्टमा वृद्धि यो पदहरू कण्ठ गर्नुपर्छ होइन। गवाही चाहिँ यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो र यो जीवन उहाँको पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन। तपाईँलाई म भन्न चाहन्छु, अघिदेखि मैले कोसिस गरेको परमेश्वरको पुत्र हुने कुरा के हो, पवित्र आत्मामा येशु ख्रिस्ट तपाईँहरू मेरो हृदयमा जिउनुहुन्छ। क्रिस्चियन जीवन तपाईँहरू मेरो शक्तिले जिउनु सक्दैन, येसुले मात्रै सक्नुहुन्छ। त्यस कारण तपाईँले जबसम्म येसुलाई तपाईँको जीवनमा प्रभुको रूपमा जिउन दिनुहुन्न तपाईँ क्रिस्चियन जीवन जिउन सक्नु। प्रिय हो, कति खुसीको कुरा छ कि परमेश्वरले यत्रो सबै कुरा गर्नुभएको छ। यी पदहरूमा सबै तपाईँले मेरो बारेमा छ, तपाईँ र म यो संसारमा जति दिन परमेश्वरले छोड्नुहुन्छ परमेश्वरको इच्छाबाट छौँ। हाम्रो यहाँ संसारमा कति बस्ने भनेको दिन परमेश्वरले गन्या छ, भजन सङ्ग्रहमा तपाईँ पढ्न सक्नुहुन्छ। तर ती दिनहरूमा कसको बारेमा सोचेर बिताउनुहुन्छ? कति समय परमेश्वरको बारेमा सोच्नुहुन्छ? कति समय परमेश्वरले भनेको कुरा भन्नुमा तपाईँ लगाउनुहुन्छ? त्यस कारणले प्रियहरू, हरेक व्यक्ति आफ्नो जिम्मा आफैले दिनुपर्छ, आफ्नो जवाफ। बाइबलमा के लेखेको छ भने नि, एक दिन येशु ख्रिस्टको अगाडि न्याय हुन्छ, त्यहाँ किताबहरू खोलिन्छ, हाम्रो सबै कुरा लेखिएको हुन्छ। त्यस्तो छ, हाम्रो लेखिएको कुराको न्याय हामीले दिनुपर्छ हिस्सा। त्यस कारणले प्रियहरू, तपाईँ आज परमेश्वरको लागि 1 कोरिन्थी 3:3 छ नि, घर बनाउने कुरा, घर बनाउने मेटेरियल, त्यो चाहिँ उद्धार पाइसकेकाहरू, कतिजना उद्धार पाइसकेकाहरू पनि आफ्नो घर स्वर्गमा बनाउनु पर्ने, कसैले चाहिँ बहुमूल्य पत्थर सुन चाँदीको घर बनाउँछ अरे। अब तपाईँ नै विचार गर्नुहोस् कसले त्यस्तो भन्छ, कसैको चाहिँ भोजको के अरे परालको काठको हुन्छ अरे, अनि त्यो सबै आगोबाट जाँचिन्छ। काठको भोजको परालको भयो भने चाहिँ के हुन्छ, त्यो चाहिँ खतम, तर आफै चाहिँ कमसेकम उम्क्या जस्तरी त्यो आगोबाट उम्किन्छ अरे, किनभने येशूमा पाएको उद्धार चाहिँ हुन्छ। तर उद्धारै नपाएर मैले उद्धार पाएको छु भने सोच्यो भने चाहिँ गडबड छ। तपाईँ ख्रिस्टमा नयाँ गरी जन्मिनु भएको छ, आज जुन वचनहरू पढिएको छ तपाईँहरू सबैको अगाडि म यो प्रश्न राख्न चाहन्छु। तपाईँ सोध्नुहोस् आफैलाई, म आज ख्रिस्टसँग हिँडेको छु के 2000 वर्ष अगाडि गुड फ्राइडेमा क्रुसमा चढेर गाडिएर आइतबार इस्टर सन्डेमा बौरी उठ्नु भएको प्रभु, उहाँले जुन उद्देश्यले गर्नुभएको थियो ममा पुरा भएको छ, मैले त्यसलाई पुरा ग्रहण गरेको छु, मैले उहाँलाई अनुमति दिनुभएको छ, उहाँ मेरो प्रभु हुनुहुन्छ। म हरेक कुरा गर्दाखेरि मेरो लागि मात्रै हो, परमेश्वरलाई पहिलो स्थान दिएर काम गर्छु। तपाईँमा त्यो छैन, कतिको जीवनमा अझ पाप होला, कतिको जीवनमा अझै पुरानो कुरा होला, आज परमेश्वरको अगाडि ल्याउनुहोस्। तपाईँले पश्चाताप गर्न सक्नुहुन्छ। यहाँ देख्ने गरी गर्नु पर्दैन, तपाईँको आफ्नो मनमा गर्नुहोस्, घरमा गएर घुँडा टेकेर गर्नुहोस्। र आज तपाईँलाई म भन्न चाहन्छु, ख्रिस्टलाई तपाईँको जीवनको प्रभु आजै बनाउन सक्नुहुन्छ। कुनै कुराले छुन सक्दैन तपाईँ र मलाई, त्यो आनन्द केहीले लान सक्दैन जुन आनन्द पावल झेलखानमा बसेर अनुभव गरिरहेको थियो। झेलखानमा साङ्लाले बान्या मान्छेसँग के कुरा हो, तर थाहा छ परमेश्वर हुनुहुन्थ्यो, आनन्द थियो। तपाईँ आनन्दित हुनुहुन्छ? धेरै मान्छेहरूको विचारमा चाहिँ अरूको भन्दा ठुलो चाहियो, दाज्ने कुरा सैतानले दिन्छ क्या, कम्पेयर, अरूको भन्दा बढी चाहियो, अरूको भन्दा धेरै तलब चाहियो, गाडी ठुलो चाहियो, घर राम्रो चाहियो, छोरी राम्रो पढ्नु पर्यो, सबै कुरा चाहियो, अनि अझ स्वास्थ्य पनि राम्रो जानु पर्यो, हँ अलिक छाती साथी उठेको, अब कुन के हाम्रो भान्जाले आज भनेको थियो, के अरे हाम्रो शरीर चाहिँ झोला बन्नु, हाम्रो उमेरमा पुगेका मान्छेको शरीर झोलै हुन्छ यदि होसियार गरेन, एक्सर्साइज गर्नु पर्यो। तर प्रियहरू यो सबै संसारिक कुराहरू हेर्नु, शरीर राम्रो हुनु राम्रो, तर शरीर राम्रो छ भने परमेश्वर काम गर्न सक्छ, होइन? अब यो दिमाग ठिक छ भने बहुत वचन पढ्न सक्छ, मिहिनेत गर्न सक्छ, होइन र एक्सर्साइज पनि गर्नुपर्छ। तर तपाईँलाई म भन्छु, यो संसारिक कुरामा कम्पेयर गरेर अशान्ति नहोस्, तपाईँसँग जे छ परमेश्वरलाई धन्यवाद दिएर आनन्दित हुनुहोस्। पावलले झेलखानमा बसेर अब पनि आनन्द गर्नुहोस्, प्रभुमा सधैँ आनन्द गर्नुहोस्। जसले प्रभुलाई हृदय प्रभु स्वीकार छ आफ्नो जीवन उहाँमा सुत्किन्छ, अरू केही कुरा हुँदैन, उसको आनन्द हुन्छ, किनभने उसकोमा प्रभु हुन्छ। आज हामी हरेक यही कुरा परमेश्वरले भन्न चाहनुहुन्छ। आउनुहोस् हामीहरू प्रार्थना गरौँ।